FM, Radio Bheri FM.
Radio Bheri FM, 98.6, Rexy 2.7 MHz. मतदान भएको दुई दिन बितिसक्दा पनि सुर्खेत क्याम्पस शिक्षाको मतगणना सुरु हुन सकेन, छिटो मतगणना गर्नुपर्ने विद्यार्थीहरूको माग।
देशको आर्थिक समृद्धिको लागि वैदेशिक लगानी भित्राउन आवश्यक रहेको प्रधानमन्त्री दाहालको भनाइ, नयाँ रणनीति बनाउन मधेसी मोर्चा आन्तरिक छलफलमा।
सिरियाको प्राचीन पलमाइरा सहर फेरि सरकारी सेनाको नियन्त्रणमा।
र आयोजक रूपन्देही 11 हराउँदै आर्मी तिलोतमा गोल्ड कप फुटबलको फाइनलमा उपाधिको लागि सङ्कटासँग भिड्ने। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट सुचित्रा र मधुबनको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। त्रिभुवन विश्वविद्यालय अन्तर्गत सुर्खेतका 7 क्याम्पसमध्ये 4 अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। सबैभन्दा ठूलो र चासोको रूपमा हेरिएको सुर्खेत क्याम्पस शिक्षाको मतदान भएको दुई दिन बितिसक्दा पनि मतगणना सुरु हुन सकेको छैन भने अरू दुई क्याम्पसमा विवादका कारण मतदान भएको छैन। नतिजा नआउँदा विद्यार्थीहरू आक्रोशित भएका छन् भने छिटो मतगणना सुरु गर्न माग गरेका छन्। निर्वाचन समितिले अन्तिम नतिजा आएका 4 दुई क्याम्पसमा निरासोबिटामा नेभी सङ्घ र एउटामा अखिल क्रान्तिकारीले सभापति जितेको छ। अनिरासोबिले अमरदीप क्याम्पस नेवारे, चनौटे र हिम शिखर बहुमुखी क्याम्पसमा जित हात पारेको छ। यस्तै नेभी सङ्घले जनता बहुमुखी क्याम्पस विद्यापुर र अखिल क्रान्तिकारीले भेरी शिक्षा क्याम्पस गुमीमा जित हात पारेको जनाइएको छ।
यस्तै बाँकेमा सम्पन्न सोभ्यू निर्वाचनमा कङ्ग्रेस निकट नेभी सङ्घ र एमाले निकट अनिरा सोभ्यूले सम्मान दुई दुई क्याम्पसमा अध्यक्षसहितको प्यानल जितेका छन्। फतेपुर स्थित जनसिद्धेश्वर बहुमुखी क्याम्पसको सोभ्यू अध्यक्षमा, चित्रकला पुन र ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस खजुराको अध्यक्षमा नेभी सङ्घकै हिमाल पङ्गाली प्यानलसहित विजयी हुनुभएको हो। यस्तै नेपालगञ्ज नर्सिङ क्याम्पस नेपालगञ्जको सोभ्यू सभापतिमा अनिरा सोभ्यूका शर्मिला थापा र कोहलपुरको बागेश्वरी बहुमुखी क्याम्पसमा अनिरा सोभ्यूकै दिनेश केसीको प्यानल विजयी भएको छ। नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा भने चुनाव अनिश्चित बनेको छ। बर्दियाको 10 क्याम्पसमध्ये 7 अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। यीमध्ये 5 नेपाल विद्यार्थी सङ्घको प्यानल विजय भएको छ भने 2 क्याम्पसमा संयुक्त प्यानल विजय भएको छ।
यस्तै चुरे क्याम्पस बगनाहामा नेभी सङ्घका नगेन्द्र हमाल, शारदा बहुमुखी क्याम्पस मैना पोखरमा नेभी सङ्घका विकास कोइराला, बाँसगढी बहुमुखी क्याम्पस बाँसगढीमा नेभी सङ्घका शङ्कर राणाभाट, अमरसहित बहुमुखी क्याम्पस राजापुरमा नेभी सङ्घका दिलीप रदगैया र बर्दिया बहुमुखी क्याम्पस लक्ष्मणामा नेभी सङ्घकै सागर पौडेल सभापतिमा विजयी हुनुभएको छ। यसै गरी संयुक्त प्यानलबाट मनुषा टिकासिंह थापा बहुमुखी क्याम्पस भुरीगाउँमा र जीवन रिजाल र गुराँस बहुमुखी क्याम्पस सानोश्री तारातालमा धनसरा जैसी सभापतिमा विजयी हुनुभएको छ। यी क्याम्पसमा नेभी सङ्घ एक्लै चुनावमा उत्रिएको थियो भने अनिरा सोभ्यू र अनिरा सोभ्यू क्रान्तिकारी सहितको संयुक्त प्यानल बनेको थियो। बबई बहुमुखी क्याम्पस गुलरिया र जनसेवा बहुमुखी क्याम्पस बैदीमा विवादका कारण मतदान स्थगित भएको छ भने सदाशिव क्याम्पस मङ्गरागढीमा सोभ्यू निर्वाचन नगर्ने सहमति जनाइएको छ।
यस्तै स्वतन्त्र विद्यार्थी युनियन सोभ्यू चुनावमा 3 प्रमुख विद्यार्थी संगठनको मिश्रित परिणाम प्राप्त भएको छ। त्रिभुवन विश्वविद्यालयका 21 आङ्गिक क्याम्पस र अन्य सम्बन्धन तथा नेपाल सांस्कृतिक विश्वविद्यालयमा केही आङ्गिक क्याम्पसमा गरिब 230 क्याम्पसमा सोभ्यू चुनाव सम्पन्न भएको थियो। विद्यार्थी संगठनहरूले दावी अनुसार नेपाल विद्यार्थी सङ्घ नेभी सङ्घले 105 क्याम्पसमा सोभ्यू सभापति लगायतको पदमा विजयी हासिल गरेको छ। त्यसै गरी अनिरा सोभ्यूमा 101 स्थानमा सभापति लगायतको पदमा विजय हासिल गरेको दावी गरेको छ। यस्तै माओवादी निकट अखिल क्रान्तिकारीले 73 क्याम्पसमा सभापति लगायतका स्थानमा विजय प्राप्त गरेको दावी गरेको छ। सोभ्यू चुनाव सम्पन्न क्याम्पसमा संख्या अनुसार विद्यार्थी संगठनले आआफ्नै दावी गरे पनि सबै क्याम्पसहरूको नतिजा आउन बाँकी रहेका कारण एकिङ हुन नसकेको जनाइएको छ। संगठनहरूले एक अर्कोलाई संख्या बढाएर दावी गरेको आरोप समेत लगाएका छन्। त्रिवि शिक्षाका प्राध्यापक सुधा त्रिपाठीका अनुसार आधिकारिक धारणा सबै क्याम्पसको आइसकेपछि सबैको नतिजा थाहा हुने बताउनु भएको छ। यसअघि 2065 सालमा सोभि चुनाव भएको थियो। त्रिवीले यस वर्ष मिश्रित प्रणाली र समावेशी नीतिअनुसार चुनाव गराएको हो। देशभरका 60 आङ्गिक मध्ये 21 क्याम्पसमा मात्रै सोभि चुनाव भएको जनाएको छ। विद्यार्थी सङ्गठनले आफ्नो पकड गुमाउन सक्ने क्याम्पसमा अवरोध पुर्याएर चुनावी प्रक्रिया रोकेका छन्।
रोल्पाका 5 बालबालिका जन्मदै एचआईभी एड्स संक्रमित भएका छन्। रोल्पा प्लसका अध्यक्ष राधा विकले बाबुआमा संक्रमित भएका कारण उनीहरू जन्मदै एचआईभी एड्स संक्रमित हुनु परेको बताउनु भएको छ। वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा पुगेका युवा एचआईभी एड्स संक्रमित भएर स्वदेश फर्किएपछि जन्मिएका बालबालिकामा एचआईभी एड्स संक्रमित भएका हुन्। विकले यसरी संक्रमित बाबुआमाबाट जन्मिएका बालबालिकाले निरन्तर औषधि सेवन गरिरहेको बताउनु भएको छ। समाजले अपहेलना गर्ने डरले बालबालिका आफूलाई एड्स संक्रमण भएको कुरा खुलाउन नचाहेको उहाँले बताउनु भएको छ।
नेपाललाई लगानीको आकर्षण गन्तव्यको रूपमा स्थापित गर्ने उद्देश्यले काठमाडौँमा अन्तर्राष्ट्रिय लगानी प्रवर्धन सम्मेलन सुरु भएको छ। उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा भएको सम्मेलन आजसम्म चल्नेछ। सम्मेलनमा लगानीको सम्भावना तर विकासको मेरुदण्ड मानिएको प्रमुख 9 क्षेत्रमा केन्द्रित रहेर छलफल गरिने आयोजक उद्योग मन्त्रालयले जनाएको छ। सम्मेलनमा ऊर्जा, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, पूर्वाधार, खनिज, कृषि तथा वन्यजन्तु उत्पादन लगायतका क्षेत्रमा सम्बन्धित विभिन्न विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिने प्रवक्ता भुटवालले बताउनुभयो। सम्मेलनमा 23 मुलुकका 250 बढी संस्थागत तथा व्यक्तिगत लगानीकर्ता साथै स्वदेशी लगानीकर्ता, दलका शीर्ष नेता, मन्त्री, विभिन्न अन्तर्राष्ट्रिय सङ्घ संस्थाका वरिष्ठ अधिकारी लगायतको सहभागिता रहेको छ।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान जारी भएसँगै नेपाल आर्थिक विकासमा केन्द्रित रहेको भन्दै लगानी बढाउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ। राजधानीमा लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले लगानी सुरक्षाका लागि सरकार पूर्ण प्रतिबद्ध रहेको भन्दै ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्तालाई आह्वान गर्नुभएको हो। उहाँले संविधान जारीपछि मुलुकको आर्थिक विकासमा केन्द्रित भएको लगानीको वातावरण तयार हुँदै गएको र राजनीतिक दल पनि आर्थिक मुद्दामा एकजुट भएको बताउनु भएको छ। सम्मेलनमा नेपाली कङ्ग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगानीको वातावरण बनाउन दलहरू पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ।
भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने विश्राम। तपाईँ अहिले सबैको मनसुनी रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। संविधान संशोधन विधेयकमा सहमति नजुटेपछि व्यवस्थापिका संसद बैठक एक साताभन्दा बढीको लागि स्थगित भएको छ। दिउँसो बोलाइएको बैठक हिजो सूचना तास गरी आउँदो 27 शुक्रबार बससम्मका लागि स्थगित गरिएको छ। सभामुख ओनसरी घरतीका प्रेस सल्लाहकार बबिन शर्माले संसदमा कुनै बिजनेस नभएको र संविधान संशोधन विषयमा दलहरूबीच छलफल जारी रहेकाले बैठक स्थगित गरिएको बताउनुभयो। सरकारले संसदमा पेश भएको संविधान संशोधन विधेयकको पक्षमा 2/3 बहुमत नपुग्ने देखिएपछि तत्कालका लागि संशोधन प्रस्ताव थाँती राख्ने प्रस्ताव गरेको छ। संविधानप्रति असन्तुष्ट जनाउँदै आएको मधेसी मोर्चाले भने संविधान संशोधन नभएसम्म निर्वाचनमा भाग नलिने चेतावनी दिँदै आएको छ। सरकारले 31 स्थानीय निर्वाचनको मिति घोषणा गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले तराई मधेसमा निर्वाचनको माहौल बनाउन मेची महाकाली अभियान सञ्चालन गर्न लागेको बताउनु भएको छ। राजधानीमा आयोजित पत्रकारहरूको बीचको अन्तर्क्रिया कार्यक्रममा ओलीले तराई मधेसमा निर्वाचनको माहौल बनाउन मेची महाकाली अभियान सञ्चालन गर्न लागेको बताउनुभयो। यही 21 सुरु हुने 15 अभियानले निर्वाचनका पक्षमा जनमत बढाउने उहाँको दावी रहेको छ। एमाले अभियानका लागि नेपाली, मैथिली, थारू, डोटेली र भोजपुरी भाषामा प्रचार सामग्री तयारी गरी पठाइसकेको जनाएको छ। पार्टीका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले अभियानका क्रममा साना ठुला गरी 33 स्थानमा आमसभा गरिने बताउनु भएको छ।
सरकारसँगको अबको वार्ता र भावी रणनीतिका विषयमा मधेसी मोर्चा आन्तरिक छलफलमा व्यस्त छ। हिजो र आज बैठक गरेर अब रणनीति तय गर्ने मोर्चाले बताएको छ। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले मोर्चाको मागलाई व्यवस्था गरेको र अब मोर्चा गम्भीर निर्णय लिने गरी छलफल गर्न लागेको बताउनुभयो। मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने गरी पनि छलफल अगाडि बढाएको उहाँको भनाइ छ। मोर्चाले संविधान संशोधन नगरी स्थानीय तहको चुनाव गर्न नहुने बताउँदै आएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तराई मधेसलाई अलग गरेर चुनाव गर्न नहुने बताउनु भएको छ। राप्रपा केन्द्रीय कार्य समितिको बैठकपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष थापाले मधेस केन्द्रीय दललाई सहमतिमा नल्याई चुनावमा जाँदा संविधान कार्यान्वयनमा अप्ठ्यारो पर्ने बताउनुभयो। मधेसी मोर्चालाई सहमतिमा नल्याई प्राविधिक रूपमा चुनाव गर्न सकिने भए पनि यसले संविधान कार्यान्वयनमा समस्या पर्ने थापाको भनाइ छ। थापाले सहमतिका लागि सत्तापक्ष र विपक्षी दुवैलाई लचकदार हुन आग्रह पनि गर्नुभएको छ। थापाले संविधान संशोधन प्रस्ताव हाललाई स्थगन गरेर अघि बढ्नु उपयुक्त हुने भन्दै संविधान संशोधन प्रस्तावका कतिपय विषयहरू राष्ट्रिय हित अनुकूल नभएको बताउनु भएको छ।
अछामका विकट गाविसहरू धमाधम छाउपडी गोठमुक्त गाविस घोषणा भइरहेको बेला सदरमुकाममै कै मङ्गलसेन नगरपालिका भने छाउपडी हट्न सकेको छैन। जिल्ला विकास समितिको कार्यालय हाताबाट करिब 15-20 मिटर दूरीमा रहेको बस्तीमा समेत छाउ गोठ रहेका छन्। मङ्गलसेन नगरपालिका 5 बाल मन्दिर टोलका सरस्वती भिकले आफू छाउगोठमै बस्न बाध्य भएको बताउनुभयो। कक्षा 11 अध्ययनरत उहाँले घर परिवारको दबावले छाउगोठ बस्न बाध्य भएको उहाँको भनाइ छ। कक्षा 11 अध्ययनरत उहाँले घर परिवारको दबावले छाउगोठ बस्न बाध्य भएको बताउनुभयो। जिल्लाका 3 नगरपालिका साबिक गाविस र अन्य गाविसमा गरी 31 गाविस छाउपडी गोठमुक्त भइसकेका छन्।
चितवन निकुञ्जबाट बर्दिया राष्ट्र निकुञ्जको बबई उपत्यकामा ल्याएर छोडिएको एक भाले गैंडा मृत अवस्थामा फेला परेको छ। बबई उपत्यकाको शिवपुर र सोध खोलाबीच धनुष्यमा गैंडा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी सहायक वार्डन अशोक कुमार भण्डारीले बताउनुभयो। उहाँका अनुसार गैंडा लामो समयदेखि बिरामी रहेको थियो। घटनास्थलमा गैंडाको खाल लगायत सबै अङ्ग सुरक्षित रहेको निकुञ्जले जनाएको छ। भण्डारीका अनुसार कलेजो फोक्सो लगायत भित्री अङ्गको खराबीका कारण गैंडाको मृत्यु को प्रारम्भिक अनुसन्धानबाट पाइएको छ। निकुञ्जका चिकित्सक चित्रबहादुर खड्काले गैंडामा चर्चरी रोग लागेको आशंका गरेको भण्डारीले बताउनु भएको छ। गैंडाको कलेजो फोक्सो अनुसन्धानका लागि चितवन राष्ट्रिय निकुञ्ज लगिने भएको छ। वन मन्त्रालयले गत वर्षको फागुन 3 साता चितवनबाट 5 गैंडा बबईमा स्थानान्तरण गरेको थियो। तीमध्ये 2 बच्चा जन्माएका थिए। एउटा बच्चा भने गत माघको महिना बाघले खाइदिएको थियो।
भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। सार्वजनिक सेवा प्रवाह 2073 जिल्ला स्तरीय अन्तर्क्रिया कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको सहयोग तथा बास नेपालगञ्जको आयोजनामा अन्तर्क्रिया कार्यक्रम भएको हो। कार्यक्रममा सार्वजनिक सेवा प्रवाहका विषयमा बाँकेसहित देशका विभिन्न 9 जिल्लामा गरिएको सर्वेक्षणको नतिजाका बारेमा सर्वेक्षण प्रकाश चन्द्र भट्टराईले जानकारी गराउनु भएको छ। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले भ्रष्टाचार विरुद्धका गतिविधिमा क्रियाशील संस्थाहरूसँगै अगाडि बढ्न जिल्ला प्रशासन तयार रहेको बताउनु भएको छ। उहाँले सेवाग्राहीलाई छिटो छरितो र प्रभावकारी सेवा प्रदान गर्न जिल्ला प्रशासन कार्यालय मातहतका निकायलाई समेत सजग गराएको बताउनु भएको छ। यसै गरी ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका कोषाध्यक्ष रामकृष्ण मानन्दरले भ्रष्टाचार विरुद्धको सहकार्य चुनौतीपूर्ण रहेको भन्दै सबैले एकजुट भएर लाग्न जरुरी रहेको बताउनु भएको छ। अञ्चल प्रहरी कार्यालय भेरीका प्रमुख महेश विक्रम शाहले सार्वजनिक सेवा प्रभागका विषयमा गुनासो नआउँदा समस्या का बारेमा जानकारी नहुने भन्दै प्रहरीसँग सम्बन्धित समस्या भएमा निर्धक्कसँग भन्न अनुरोध गर्नुभएको छ।
कालीकोटको पतला क्षेत्रमा पर्ने धौलागाउँ गाउँ विकास समिति वडा नम्बर 5 बन्जारमा खानेपानी नहुँदा स्थानीयहरूलाई समस्या भएको छ। लामो समयको खडेरी तथा निर्माणाधीन बुढ्ने खानेपानी योजना वर्षौँ बित्दा पनि बन्न नसक्दा आफूहरूलाई समस्या भएको स्थानीयले बताएका छन्। दैनिक एक बट्टाभन्दा बढी पानी भर्न नपाइने नियम लगाएकाले बच्चा बच्ची मुख नधोएरै विद्यालय जाने गरेको स्थानीय रुबिना प्याकुरीले बताउनु भयो। अर्का स्थानीय कलासा प्याकुरीले पानी भर्नका लागि रातिमा पनि बस्नुपर्ने बाध्यता रहेको गुनासो गर्नुभयो। यता गाविस सचिव तथा बुढ्ने खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुकान्त प्याकुरेले अबको 3 महिनाभित्र गाउँमा खानेपानी पुर्याउने दावी गर्नुभयो। खानेपानी आयोजना निर्माणका लागि स्थानीयको सहयोग नपाउँदा पनि ढिलाइ भएको उहाँको भनाइ छ।
भेरी खबरमा अब लाग्यो एउटा विदेशको खबरतर्फ। सिरियाको सरकारी सेनाले ऐतिहासिक बलमायरा सहर आफ्नो नियन्त्रणमा लिएको छ। विद्रोहीसम्म इस्लामिक स्टेट आइएसको कब्जामा रहेको सहर सरकारी सेनाले आफ्नो नियन्त्रणमा लिएको हो। सरकारी सेनाले प्राचीन र ऐतिहासिक सहर बलमायराबाट आइएसलाई लखेटेको दावी गरेको छ। युनेस्को सूचीमा परेको यो पुरातात्विक सहर कब्जामा लिँदै आइएसले केही भाग नष्ट समेत गरेको थियो। एक वर्ष अघि पनि रुसी वायुसेनाको सहयोगमा यो सहरबाट सिरियाली सेनाले आइएसलाई लखेटेको थियो, तर फेरि पछि आयुषले कब्जा जमाएको थियो।
भेरी खबरमा अब लागौँ खेल खबरतिर। आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेलको तयारीका लागि भारतमा रहेको नेपाली टोलीले तेस्रो अभ्यास खेलमा विजय सुरुवात गरेको छ। नेपालले हिजो भएको खेलमा स्थानीय नोएडा ओन्डर्सलाई 40 रनले पराजित गरेको हो। 249 रनको लक्ष्य पछ्याएको नोएडाले नेपाललाई 16 बल बाँकी छँदा 208 रनमा अल आउट गरेको थियो। नेपालका सम्पाल कामीले 3 तथा शक्ति गौचन र सन्दीप लामिछानेले सम्मान 2 विकेट लिनुभयो। पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 5 विकेटको क्षतिमा 248 रन बनाएको थियो।
र विभागीय टोली आर्मी क्लब आयोजक रूपन्देही 11 पेनाल्टी सुटआउटमा हराउँदै तिलोत्तमा गोल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। आर्मीले दोस्रो सेमी फाइनलमा रूपन्देही 11 4-2 हराउँदै फाइनलमा ठाउँ पक्का गरेको हो। आर्मीले अब उपाधिका लागि सङ्कटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो सेमी फाइनलमा हिमालय शेर्पा क्लबलाई 2-1 अन्तरले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानुअघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
मतदान भएको 2 दिन बितिसक्दा पनि सुर्खेत क्याम्पस शिक्षाको मतगणना सुरु हुन सकेन। छिटो मतगणना गर्नुपर्ने विद्यार्थीहरूको माग।
देशको आर्थिक समृद्धिका लागि वैदेशिक लगानी भित्र्याउन आवश्यक रहेको प्रधानमन्त्री दाहालको भनाई। नयाँ रणनीति बनाउन मधेसी मोर्चा आन्तरिक छलफलमा।
सिरियाको प्राचीन पलमायरा सहर फेरि सरकारी सेनाको नियन्त्रणमा।
र आयोजक रूपन्देही 11 हराउँदै आर्मी तिलोत्तमा गोल्ड कप फुटबलको फाइनलमा उपाधिको लागि सङ्कटासँग भिड्ने। हौस् त, अहिलेलाई बिहानको भेरी खबरको समय यहीं सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसहित सुचित्रा र मधुबन बिदा हुन्छौँ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।